حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم أعداء الله، من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله: بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير، الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا. صلوات عليه محمد. بابرکت ہے وہ ذات جس کے قبضۂ قدرت میں پوری کائنات کا ملک ہے، اور وہ ہر چیز پر قدرت رکھنے والا ہے. وہ وہی ہے جس نے موت کو بھی پیدا کیا، حیات کو بھی پیدا کیا. لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، تاکہ یہ آزما سکے کہ تم میں بہتر عمل کرنے والا کون ہے. وَهُوَ الْعَزِيزُ الْغَفُورُ، وہ ایسی ہستی ہے جو شکست ناپذیر ہے، جس پر کوئی غالب نہیں آ سکتا. اس کے باوجود بھی وہ سرکش اور گنہگار بندوں کو اگر وہ توبہ کرے تو انہیں معاف کرنے والا ہے. عزیزو، ہماری زندگی دو مرحلوں کی زندگی ہے. اللہ نے اگر ہمیں پیدا کر دیا تو وہ ہمارے لیے فنا نہیں ہے، ہم ازلی ہیں، ہمیشہ ہمیں رہنا ہے. ہماری زندگی چند برسوں کی محدود زندگی نہیں ہے، ہماری زندگی لا محدود ہے. البتہ دو مرحلے ہیں اس کے، ایک مرحلہ اس دنیا میں ہے، دوسرا مرحلہ جو اصلی مرحلہ زندگی کا ہے وہ مرنے کے بعد ہے. موت فنا کا نام نہیں ہے. یہ مرحلہ زندگی کا، اسے بہرحال ختم ہونا ہے. موت وہ ہے جو ہمیں دوسرے مرحلے میں لے جائے گی. موت آنا ہے، اس سے کسی کو انکار کتنا ہی بڑا سرکش ہو، ہر چیز ہر وقت خدا کی نافرمانی کر سکتا ہے، لیکن اس حکم خدا کی نافرمانی کسی کے بس میں نہیں ہے. ایک شخص سرکار سید الشہداء حضرت امام حسین علیہ الصلوۃ والسلام کی خدمت میں حاضر ہوا، آ کر کے مولا سے کہنے لگا کہ مولا، میں خدا کی نافرمانی کرنا نہیں چاہتا ہوں مگر ہو جاتی ہے، گناہ کرنا نہیں چاہتا ہوں، گناہ ہو جاتا ہے. مولا، کوئی ایسا طریقہ بتائیے کہ میں گناہ سے بچ جاؤں. ائمہ علیہ السلام کی تعلیم کا خاص انداز ہوتا تھا، اس طرح سے درس دیا کرتے تو بیٹھ جائے دل میں، بھولے نہ بھلائے. مولا نے کہا کہ نہیں، ٹھیک ہے، گناہ کرتے ہو کوئی بات نہیں ہے، ایسا ہے کہ وہ پانچ کام میں تمہیں بتاتا ہوں، ان میں سے کوئی ایک کام کر لو. فَذْنِبْ مَا شِئْتْ، جتنا جی چاہے گناہ کرو. واہ، یہ تو بڑی اچھی بات ہو گئی. गुनाह की छूट मिल रही है, काम किया पांच में से वो एक काम कर लो। तो हर इंसान अब कान खोल कर सुनेगा ना, तो इतना बड़ा डिस्काउंट फर्ज ने माशे जितना जीचा है गुनाह करो, मौला जल्दी बताइए। मौलाना का पहली बात तो यह है कि खुदा की हुकूमत से निकल जाओ। तबारक लजी बेहिल मुल्क, उसका मुल्क छोड़कर चले जाओ। तुम्हें खुदा का कानून नहीं पसंद है, नहीं करना चाहते हो अमल, नहीं कर सकते हो उस पर अमल। ड्राइविंग की तुम्हारे ये जो है लेफ्ट से आदत हो गई हिंदुस्तान पाकिस्तान में, राइट साइड से तुम्हारे मुमकिन नहीं है चलाना, तो ठीक है जिस मुल्क में राइट साइड से गाड़ी चलाई जाती है उस मुल्क को छोड़कर चले जाओ, चलाओ फिर अपना। खुदा की हुकूमत से निकल जाओ। सोचा उसने काम चीफ चीज तो है, यहां से वहां चले जाते फिर वो चुप। तो खुदा की हुकूमत तो महदूद हुकूमत नहीं ना है, ये तो दुनिया के हाकिम हैं जिनका दायरा इख्तियार महदूद है। का मौला ये तो नहीं हो सकता है, अल्लाह का मुल्क छोड़ के कहां जाएं? जहां जाएंगे उसका मुल्क है, जहां जाएंगे उसका इख्तदार है, जहां जाएंगे उसका इख्तियार है। अच्छा फिर ये काम नहीं कर सकते तो ये जो है वो दूसरा काम कर लो। का मौला वो क्या? अल्लाह का रिस्क खाना छोड़ दो। फजने माशे जितना जी चाहे गुनाह करो, उसका ना खाओ उसकी ना सुनो। तुम ये चाहते हो ना कि उसकी ना सुनो, तो ठीक है उसका खाना छोड़ दो, ना उसका खाएंगे ना उसकी सुनेंगे। मौला को बीवी नहीं हो सकता, इसलिए कि जो कुछ भी इस कायनात में है सब उसी का है। जिस जमीन से दाना उगता है वो जमीन किसकी है? जो पानी फसल को सींचता है वो पानी किसने बरसाया? जिस सूरज की रोशनी से फसल ये जो है बढ़ती है वो सूरज की रोशनी किसकी है? जिन हाथों से मैंने खेती की है वो हाथ किसके हैं? सब कुछ तो उसी का है ना। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, जबान से कह तो देते हैं कभी गौर कर लें इसके ऊपर। इन्ना लिल्लाह यानी हम अल्लाह की मिल्कियत है, उसकी प्रॉपर्टी है, और ये ऐसी मिल्कियत है जो हमेशा हमारे पास नहीं है। व इन्ना इलैहि राजिऊन, एक दिन उसे वापस भी करना है। तो मौला ये तो नहीं हो सकता है कि उसकी रोजी ना खाए। जब तीसरा काम ये है भाई, जुर्म करने के बाद परेशानी यही होती है ना कि पकड़े जाएंगे, जब कोई देखेगा जुर्म करते हुए तभी तो पकड़े जाएंगे। उतलो मौदअन ला यराकल्ला, एक ऐसी जगह ढूंढ लो जहां जाके गुनाह करो जहां तुम्हें अल्लाह देखने वाला ना हो। चले जाओ वहां छुप करके किसी कोने में। मौला को ये भी नहीं हो सकता है। इन्नहु यालमु खाइनतल अयुन वमा तुख्फि सुदूर, वो आंखों के इशारे से भी अगर कोई काम करेंगे तो उसे भी देख लेता है। यही नहीं, दिल की गहराइयों में क्या राज छुपा है हमारे, वो तो ये भी जान लेता है। कहे चौथा मसला ये है कि देखो अब गुनाह कर लिया, गुनाह के बाद सजा कहां मिलेगी? मौत के बाद मिलेगी ना। ऐसा है कि जब मलकुल मौत आए तुम्हें ले जाने के लिए, बोलो मैं नहीं जाता, मैं नहीं जाऊंगा। जब मरोगे तभी तो जहन्नम में जाना होगा, मरेंगे ही नहीं तो जहन्नम में कहां से जाएंगे? जितना जी चाहे गुनाह करो, अपने को तैयार कर लो, जब मलकुल मौत आए तो इनकार कर देना कि हम नहीं जाएंगे। तो वो तो किसी के सुनते ही नहीं है, उन पर किसका बस चलता है। फिर मौला फरमाते हैं कि ऐसा है कि जब जन्नत और जहन्नम का फैसला हो जाएगा, और जब तुम्हें दारोगे जहन्नम जहन्नम में ले जाने लगे तो बोलो हम नहीं जाएंगे। तो मौला उन पर भी किसी का पास नहीं चलता, तो बड़े सख्त मिजाज लोग हैं। अलैह मलाइकतुन गिलाज़ुन शिदाद ला यासून अल्लाह मा अमरहुम यफ़अलून मा युमरून, उन पर तो बस चलेगा नहीं, मौलाना ने कहा जब तुम कुछ नहीं कर सकते हो तो क्या फकत गुनाह ही करना रह गया है तुम्हारी नजर। ये वो दर्स है इमाम हुसैन अलैहिस्सलाम के, वो कभी नहीं भूलेगा, फिर कभी गुनाह के करीब नहीं जाएगा। एहसास हो गया ना आप तो, वो था ना गुनाह करना चाहता नहीं हो जाता है, इसलिए हो जाता था कि इंसान गाफिल था कि एक दिन वो है कि हमें इस जिंदगी से बाहर ले जाया जाएगा। तसव्वुरे मौत अगर इंसान को बाकी रहे, भूल न जाए, कयामत का फकत तसव्वुर, वो तसव्वुर जो कल जो मैंने बयान किया था सलमान के दोस्त को जो तसव्वुर हुआ था, दिल में बात बैठ गई कि लहुम सवाब मिन हदीद। बहरहाल इस दुनिया से जाना है जिसका नाम मौत है, और मौत के बाद असल जिंदगी शुरू होना है। असल जिंदगी वहां की जिंदगी नतीजा है यहां की जिंदगी का, यहां की जिंदगी का नतीजा है वहां की जिंदगी। यहां अगर हमने अल्लाह की इताअत में जिंदगी बसर की है तो वहां के ऊपर नेमतें ही नेमतें हैं, और अगर हमने यहां की जिंदगी खुदा की नाफरमानी में बसर की है, जाना सबको है, चाहे बम धमाके में चले जाएं, चाहे गोली से चले जाएं, चाहे बिस्तर पर एड़ियां रगड़ रगड़ के चले जाएं, रहेगा यहां कोई नहीं। लेकिन बस असल ये है कि यहां कैसे जिंदगी बसर की है, किस तरह से जिए हैं, और जिंदगी भी मिली है तो एक ही दफा के लिए मिली है, वो बार बार के लिए नहीं मिली है। जो कुछ भी वहां के लिए तैयारी करना है यहीं से तैयारी करना है। एक शख्स पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पास आया, आगे कहने लगा, या रसूल अल्लाह अतअज़नुनी अन अतमन्नल मौत, क्या आप मुझे इजाजत देते हैं कि मैं मौत की तमन्ना करूं। कल अर्ज किया था ना कि मौत की तमन्ना नहीं, तमन्ना किस चीज की है, जिंदगी की है, हयात की तमन्ना करूं। अताज़नुनी अन अतमन्नल मौत, क्या आप मुझे इजाजत देते हैं कि मैं मौत की तमन्ना करूं। पैगंबर ने फरमाया कि अल मौत शैउन ला बुद्द मिन, करो या न करो तो आना ही आना है। आरजू करोगे तो आएगी, नहीं तो नहीं आएगी। आरजू क्या करो तो आना ही आना है। लिकुल कौमिन अजल इदा जा अजलहुम ला यस्ताखिरूना सातम वला यस्तक़दिमून। हर इंसान की, हर कौम की एक मुद्दत मुअय्यन है, उसमें तो जाना ही जाना है। जब वो वक्त आ जाएगा ना एक लहजे के लिए, वो वक्त जल्दी आएगा ना एक लहजे के लिए देर में आएगा, इससे कहां भागना है। इंसान कितने गुनाह कर लेता है इसी मौत से भागने के लिए, कितने गुनाह इसीलिए तो हुए हैं ना, फला काम करो वरना तुम्हें गोली मार दे, मार दे गोली, कौन सी बड़ी बात है, आना ही आना है। तो टाइम है उसके बाद नहीं आएगी, और टाइम से पहले भी नहीं आने वाली है। उमर साद की फौज में जो लोग हाजिर हुए थे जान बचाने ही के खातिर तो हाजिर हुए थे, बच गई उनकी जान। मुस्लिम का साथ क्यों छोड़ा था लोगों ने, क्या मुस्लिम का साथ इसलिए छोड़ दिया था कि मुस्लिम अच्छे इंसान नहीं थे, क्या मुस्लिम का साथ इसलिए छोड़ दिया था कि अल्लाह तो बिल्ला मुस्लिम के दामन पर, किरदार के दामन पर कोई धब्बा था, हकानियत मुस्लिम का उनको पता नहीं था। मुस्लिम का साथ सिर्फ छोड़ा था लालच में और डर में, दुनिया की नेमतों का लालच और मौत का डर, यही तो था ना, जान बच गई उनकी। खुदा की कसम अगर मुस्लिम का साथ ना छोड़े होते नहीं, इतना ना मारे जाते जितना मारे गए, जितना मारे गए उतना हरगिज ना मारे जाते। आप उठा के तारीख देख लें, अरे भाई करबला में इमाम हुसैन के मुकाबले में जो फौज थी वो कहां से आई थी, शाम से नहीं आई थी, कुफे से आई थी। अगर वो इमाम हुसैन का साथ दे जाते और शाम से फौज आती तो शाम से लड़ते लड़ते मारे जाते ना, धमकी ये तो दी थी अपने ज़ियाद ने। मारे जाते, शामियों के हाथों मारे जाते, मुस्लिम का साथ छोड़ने के बाद भी मारे गए, मगर अब जो मारे गए तो अब्बास के हाथों मारे गए, अली अकबर के हाथों मारे गए, कासिम के हाथों मारे गए, उन्होंने मोहम्मद के हाथों मारे गए, हुसैन के हाथों मारे गए। उनके हाथों अगर मारे जाते तो फिर भी मरते, मगर क्या कहलाते? सलामुल्लाह अलैह। इनके हाथों जो मारे गए फिर भी मरे, मगर लानतुल्लाह अलैह कहे। एक सलवात पढ़ेंगे मोहम्मद। तो आ नहीं थी, वो तो आ नहीं है, फरमाते कि वो आ नहीं है मौत। अल मौत शयउन ला बुद्द मिन, मौत तो आनी ही है, मगर कैसी मौत? सुर्ख मौत या सियाह मौत? कौन सी मौत से है? आप देखिए करबला में जो मारे गए कुफी मारे गए। अच्छा, उसके बाद जब एहसास से पशेमानी हुआ कि हमने हुसैन के साथ देखे गलती की, फिर मारे गए। तब वाबी जो खड़े हुए सुलेमान इब्ने सुरद खजाई की क्यादत में खड़े हुए ना, जिस वक्त खड़े होना था उस वक्त भी खड़े हुए, जिस वक्त खड़े होना था उस वक्त बैठे रहे, फिर खड़े हो गए कि नहीं हमें जीने का हक नहीं है, फरजंदे जहरा का हमने साथ छोड़ दिया जिंदगी के लालच में, हमें जीने का हक नहीं है, उठे मारेंगे, मर जाए। कितने उठे? 5,000। अल्लाह अकबर। करबला में कुल 72 ही। फरजंदे जहरा पुकारता रह गया, हल मिन नासरिन यंसुरना, हल मिन मुगीसिन युगीसुना, हल मिन मुईनिन युईनुना। सिर्फ जिंदगी से प्यार, जिंदगी बचाने के लिए जरको बर्क जिंदगी ने उन्होंने एहसास ही नहीं, लेकिन मौत तो आनी ही है, मलकुल मौत जब आएंगे उनसे छुटकारा है ही नहीं हमारा। 5,000 उठे, नारा किया था मारेंगे मर जाएंगे, और कोई नारा नहीं है, मारेंगे मर जाएंगे। अब इन 5,000 ने कितनों को मारा? किसको मारा? शामियों को मारा, कूफियों को तो मारा, इन्हें किसने मारा? कूफियों ने मारा। ये भी मारे गए, इधर से भी कूफी उधर से भी कूफी। उसके बाद जनाबे मुख्तार का जमाना आया, कौन मारे गए? इधर से भी उधर से भी। आप तादाद अगर जोड़ लें, इनकी तादाद 1,00,000 से ज्यादा कूफी मारे गए। ये 1,00,000 अगर हुसैन इब्ने अली के साथ आ गए होते। वक्त होता है हर चीज का दादा, जो इश्क जिंदगी है, इश्क जिंदगी अच्छी चीज है, लेकिन इश्क जिंदगी इस तरह से हो कि यह जिंदगी उस जिंदगी के काम आ सके, तब तो इस जिंदगी से इश्क अच्छा है। लेकिन अगर सिर्फ इश्क जिंदगी से इसी जिंदगी के लिए है, इसलिए जिंदगी तो जाने वाली है, ये तो रहने वाली नहीं है, चाहे या ना चाहे। फरमाते हैं पैगंबर की अल मौत शय उन लाबुद मेन, अलबत्ता सफर उन तवील, ये मौत का एक लंबा सफर है। जब कोई सफर पे जाता है तो कुछ ये जो है गिफ्ट लेके जाता है ना, तो आप घर वापस आ रहे हैं एक लंबे सफर से, क्योंकि मौत यानी घर वापसी का नाम ना मौत। मौत क्या है? इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, पलट के जा रहे हैं। यहां भेजे गए थे कुछ काम करने के लिए, अब पलट के जा रहे हैं, एक लंबे सफर के बाद पहुंच रहे हैं, तो खाली हाथ जाएंगे? पैगंबर फरमाते कि वो यम बगी लमन अरादहु अन यरफा अशरा हदाया, जिसको इस बात का यकीन है कि हमें मरना है, मौत आनी है, मौत एक लंबा सफर है, सफर लंबा सफर तय करके घर वापस जा रहे हैं, उसे चाहिए कि अपने हमरा 10 चीजों और 10 लोगों के लिए गिफ्ट खरीद ले। 10 लोग मुंतजिर हैं गिफ्ट के, गिफ्ट लेकर के जाएंगे तब तो अच्छा इस्तकबाल होगा, वरना अंजाम कुछ और होगा। ये गिफ्ट कहां मिलेगा? कभी कभी होता है ना, फर्ज किया आप यहां से पाकिस्तान जा रहे हैं, तो चलो वहीं खरीद लेंगे, पाकिस्तान ही खरीद लेंगे, यहां से कहां बात के लिए जाएंगे, वहीं जाकर के खरीद लेंगे। नहीं, वहां का गिफ्ट वहां, फिर वहां नहीं मिलेगा, वहां पर जो है मार्केट नहीं है, मार्केट यही है। वो सामान जो आपको खरीदना है, वो गिफ्ट जो आपको खरीदना है 10 लोगों के लिए, वो 10 कौन है भी अर्ज करूंगा, और क्या गिफ्ट है उन 10 लोगों के लिए जो गिफ्ट खरीदना है, वो गिफ्ट बाजार दुनिया में मिलेगा, बरज़ख में या कयामत में फिर नहीं मिलेगा आपको, ये नहीं कि वहां जाके खरीद लेंगे। चलो जो यहां के ऊपर क्या लाद के ले जाना है, यहां आराम से जाओ, खाली हाथ जाओ, वहां खरीद लेंगे, पैसा जेब में जाके खरीद लेंगे, वहां मिलेगा ही नहीं वो सामान। अच्छा ना मिला तो जाकर के पलट के आएंगे फिर ले जाएंगे अगले सफर में, अगला तो है ही नहीं। حتى اذا جاء احدهم الموت قال رب ارجعوني لعلي اعمل صالحا فيما تركت كلا جب کسی کی موت آ گئی یعنی سفر ختم ہونے لگا اور وہاں جب پہنچے کا گفٹ لائے کا گفٹ تو نہیں لائے ہیں اب جو دیکھا گفٹ نہ لانے کا انجام کیا ہوگا اچھا اچھا مہلت دے دیجئے اگلی فلائٹ سے جاتے ہیں اور سامان لے کے آپ کا آ جاتے ہیں اب جا نہیں سکتے ہو वहां मिलेगा नहीं, मार्केट यही है वहां नहीं मिलेगा, और वहां नहीं मिलेगा तो वहां से आने की इजाजत भी नहीं मिलेगी। इंसान गिड़गिड़ाएगा रब इरजिउनी लअल्ली अअमलु सालिहन फीमा तरक, पालने वाले एक दफा फिर से पलटा दे, एक जिंदगी फिर से दे दे दुनिया में ताकि वो सारे गिफ्ट खरीद सकूं जो लेकर के आना था। जवाब मिलेगा हरगिज नहीं, हरगिज नहीं, अब जिंदगी में दूंगा। क्यों नहीं देता भाई, तो करीम है वो, तो रहीम है, उसके कर्म का अजब है, मांग रहा है भाई। देखिए ना देने का दो सबब होता है, कोई हमसे मांगता है हम नहीं देते, दो सबब होता है, या तो हमारे पास है ही नहीं भाई, थोड़े से पैसे हैं मेरे अपने लिए, हम आपको कहां से दे दें, डब्बा वहां रखा हुआ है, इस डब्बे में न डालने का दो ही सबब हो सकता है। एक सबब तो ये हो सकता है ही नहीं हमारे पास, तो देंगे कहां से। दूसरा सब है तो मगर हम बखील हैं, या बुखल या आजिज़ी, दो ही चीजें माने हो सकती है और कोई चीज माने नहीं, या है ही नहीं हमारे पास। $100 तो हमारे पास पुनः कल अपने बाल बच्चों के लिए सामान मान लाएंगे, खाने पीने का सामान लाएंगे, यहां डाल दें, या तो यह वजह है, यानी है तो बहुत कुछ, दिल नहीं आता है खर्च करने, बुखल है। खुदाया एक आदमी तुझसे मांग रहा है, तू क्यों क्यों कहता है कल्ला हम नहीं देंगे, है नहीं तेरे पास, खत्म हो गया, या तू जो है बखील हो गया है। नहीं, खुदा ना बखील है और ना आजिज है, उसके खजाने में किसी चीज की कमी नहीं है। वह हुआ अला कुल शैइन कदीर, वो पैदा करने पर भी कुदरत रखता है, दोबारा पलटाने पर भी कुदरत रखता है, मगर नहीं करेगा। ना बखील है ना आजिज, फिर क्यों? तू तो इतना करीम था, तूने पहली जिंदगी बगैर मांगे दी। मैं पहली जिंदगी किसी ने जो मांगा था अल्लाह से, अल्लाह तो हमें पैदा कर दे, हाँ आपने किसी ने मांगा था अल्लाह से, उसने पहली जिंदगी बगैर मांगे दी, दूसरी जिंदगी मांग रहे फिर भी नहीं दे रहा है, क्या हो गया तेरा कर्म? का ये मेरा कर्म ही है जिसके बायस मैं तुम्हें दूसरी जिंदगी नहीं दे रहा हूं। अगर मैं दूसरी जिंदगी देने का वादा कर लेता तो शायद ही कोई अपनी पहली जिंदगी में शरीफ इंसान बनता। अगर ये पता चल जाता कि हमारे पास दो जिंदगी है, एक जिंदगी 60 साल 70 साल 80 साल की है, उसके बाद जब मर जाएंगे फिर दोबारा पैदा किए जाएंगे, ठीक है पहली जिंदगी में जो है मौज मस्ती करो, जब दूसरी जिंदगी आएगी तब हम जाकर के फिर से अल्लाह की इताअत कर लेंगे, शरीफ आदमी बन करके दूसरी जिंदगी में रहेंगे। तो अगर दूसरी जिंदगी न मिलने का अल्लाह ऐलान न कर देता तो कोई भी पहली जिंदगी में शरीफ इंसान न बनता। अच्छा, और अगर दूसरी जिंदगी मिलने का वादा हो भी जाता ना, फिर भी दूसरी जिंदगी में भी कोई अच्छा इंसान न बनता, शैतान फिर बहकाता, जो खुदा दो जिंदगी दे सकता क्या तीन नहीं दे सकता? दूसरी मरतबा जाए खुदाया, फिर थोड़ा सा ऐलान कर दे, जो लेना है यहीं से लेकर के जाना है, वहां कुछ नहीं मिलेगा। 10 हदीये लेने हैं 10 लोगों के लिए, 10 गिफ्ट लेना है हमें, कहां लेना है? इसी दुनिया में लेना है, वहां ना मिलेगा ना दोबारा वापस आने की मोहलत मिलेगी। क्या है वो 10 गिफ्ट जो हमें खरीद के लेकर के जाना है वहां? पैगंबर इस्लाम फरमाते हैं कि 10 आदमी जिनके लिए हमें गिफ्ट लेना है वो कौन कौन हैं? पहला गिफ्ट लेना है ये जो है मलकुल मौत के लिए, हदीयतन लइज़राइल, मलकुल मौत के लिए। क्योंकि मलाकुल मौत फरिश्तों का चेहरा अभी तो हमें जो है वो दिखता नहीं ना है, लेकिन मौत जब आएगी पर्दे हट जाएंगे और मलाकुल मौत का चेहरा नजर आएगा। कैसा चेहरा देखना चाहते हैं मलाकुल मौत का? जनाब इब्राहिम के पास एक दफा मलाकुल मौत आए, सलाम अलैकुम। वालेकुम सलाम। कौन जी? मैं मलाकुल मौत। क्यों, क्या चलना है क्या? कहने नहीं, लेने नहीं आया हूं, मिलने आया हूं, मुलाकात करने, कहीं जा रहा था रास्ते में, चलो मिलते चलते हैं, सलाम अलैकुम। मलाकुल मौत, तुम मौत के वक्त इसी शक्ल में आते हो? कहा नहीं, इस शक्ल में नहीं आता। कहा किस शक्ल में आते हो? कहा मरने वाला कैसा है? अगर नेक किरदार है मरने वाला, जिसने अल्लाह के अहकाम के मुताबिक जिंदगी बसर की है, उसके सामने किसी और शक्ल में आता हूं। जो बद किरदार है, जिन्होंने अल्लाह के कवानीन को हमेशा ये जो है नजरअंदाज किया है, दुनिया के बासों की जो इताअत करते हैं, लेकिन जो बासों का बास है उसकी इताअत नहीं करते, उनके सामने किसी और शक्ल में आता हूं। कहा अच्छा, हमें दिखाओ वो शक्ल जब तुम नेक लोगों के सामने आते हो। कदर अपना चेहरा फेर लीजिए उस तरह, जरा इब्राहिम ने चेहरा उधर फेरा, मलकुल मौत ने अपनी शक्ल बदली, उस शक्ल में आए जिस शक्ल में अल्लाह के नेक बंदों के सराहने आते हैं। अब जरा इब्राहिम ने देखा, माशाल्लाह क्या खूबसूरत चेहरा है, क्या हसीन चेहरा है। जनाब इब्राहिम कहते हैं कि अगर अल्लाह नेक आमाल के बदले में कोई इनाम न देता, सिर्फ ये चेहरा दिखा देता, तो नेक काम करने के लिए काफी था। ये हसीन चेहरा, यही अगर खुदा फकत यही इनाम करार देता अपने नेक बंदों के लिए, तो नेक अमल करने के लिए काफी था। उसके बाद का मलकुल मौत, वो भी चेहरा दिखा दो। कहा या खैर अल्लाह, बर्दाश्त नहीं कर पाएंगे वो चेहरा। कहा नहीं, मैं देखना चाहता हूं। अच्छा ठीक है, अपना जरा मुंह उस तरफ मोड़िए। फिर मोड़ा उन्होंने मुंह, मलकुल मौत ने अपना चेहरा बदला। का अब जरा आहिस्ता आहिस्ता घूमिए। सरा से जनाब इब्राहिम ने हल्की सी नजर जो पड़ी, चीख मार के बेहोश हो गए। स्याह भयानक चेहरा, आंखों से अंगारे बरस रहे हैं, मुंह से आग निकल रही है। होश आया जनाब इब्राहिम को, तो कहने लगे, खुदा अगर गुनाहों की कोई सजा न दे, सिर्फ मलकुल मौत का ये चेहरा दिखा दे, तो गुनाहों से दूरी करने के लिए यही काफी है, यह अजाब काफी है। मलकुल मौत आएंगे ना, तो आना ही आना है, वो तो रही है, वो आएंगे। कौन सा चेहरा देखना चाहते हैं? वो चेहरा जिसे देख करके इब्राहिम खुश हो गए थे, या वो चेहरा जिसे देख करके इब्राहिम चीख मार के बेहोश होकर के गिर गए थे? कौन सा चेहरा देखना चाहते हैं? अगर वो वाला खूबसूरत चेहरा, उसके लिए गिफ्ट लेके जाना है, हदीयतो इज़राइल। दूसरा चेहरा क्या है? हदीयतन लिल कब्र। दूसरा चेहरा तोहफा जो है वो कब्र के लिए लेके जाना है, क्योंकि कब्र जो है रौज़तुन मिन रियाज़िल जन्ना भी है, व हुफ्रतुन मिन हुफ़रिन नार, जहन्नम के गढ़ों में से गढ़ा भी। कब्र को किस शक्ल में बनाना चाहते हैं? चाहते हैं कि कब्र में अंधेरा रहे या रोशनी हो जाए, कब्र तंग रहे या ये जो है वसी हो जाए। उसे नर्स किया था ना इमाम सज्जाद अली सलातो सलाम की दुआ अबू हमजा समाली से, जुमला अर्ज किया था ना कि अब की लज़ीक लहदी, अब की लज़ुल्मत कब्री, मैं कब्र की तंगी को सोच के रो रहा हूं, कब्र के की तारीकी को सोच सोच के रो रहा हूं। क्या चाहते हैं? वसी रहे कब्र या तंग रहे कब्र, अंधेरा रहे या रोशनी रहे? अगर चाहते हैं कि कब्र में रोशनी रहे, कब्र तंग न रहे, कब्र जो है रौदतुन मिन रियाज़िल जन्ना बन जाए, हुफ्रतुन मिन हुफ़रिन नार न बने, तो एक गिफ्ट उसके लिए लेके जाना है। वह हदीयतुन लिल मीज़ान, तीसरा गिफ्ट, तीसरा गिफ्ट, वह हदीयतुन लिल मुनकरिन व नकीर, तीसरा गिफ्ट जो लेके जाना है वह मुनकिर और जो हिसाब करने कब्र में आएंगे। चौथा गिफ्ट जो लेके जाना है, वहदीयतुल लिल मीज़ान, जहां हमारा हिसाब किताब होगा, ना हमें अमाल जांचे पड़ताले जाएंगे। बड़ी मुश्किल जगह है, बहुत मुश्किल जगह है। हिसाब तो सुन के ही पसीना आ जाता है। ड्राइंग रूम में एयर कंडीशन ड्राइंग रूम में बैठ के अगर हिसाब लिया जाए ना, پھر بھی پسینہ آ جاتا ہے. چرسٹ کی قیامت کا جو حساب کتاب ہے وہ بڑا زمین جل رہی ہوگی, آسمان سے آگ برس رہی ہوگی, کھوپڑی کھول رہی ہوگی, چہرہ دھواں دھواں ہو گئے. اس حال میں حساب دینا ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے اصحاب کو بتانے کے لیے, سمجھانے کے لیے کہ کیا عالم ہوگا حساب کا, عملی نمونہ پیش کرنا چاہے, کیونکہ بات بات ہے جو عملی طور پر اسٹیج پر پیش کرتے ہیں نا وہ ذہن میں زیادہ بیٹھ جاتی ہیں. مختار نامہ جن لوگوں نے دیکھا پوری تاریخ کوفہ ان کے ذہن میں بیٹھی ہوئی ہے, ہزاروں میں جسے سن لیا ہوگا لیکن اس طرح سے بات نہیں بیٹھی جیسی وہ مختار نامہ دیکھ کر کے بات بیٹھ جاتی ہے. پیغمبر اس کو عملی شکل دیکھنا چاہتا کہ بات بیٹھ جائے ذہن میں کہ حساب قیامت کہتے کسے. اپنے دو صحابیوں کو بلایا, ایک کا نام سلمان ایک کا نام ابو ذر. دو درہم سلمان کو دیا, دو درہم ابو ذر کو. ایک تو ٹاپ والے صحابی ہیں نا, ایک 10 درجے کا ایک 9 درجے والا, اور کہا جاؤ کھاؤ پیو خرچہ کرو. غیر سے والے پیغمبر کے دیے ہوئے پیسے سے حلال پیسہ اور کون ہو سکتا تھا. گئے دونوں نے اپنے اپنے طور پر خرچ کیا, پیسہ جب خرچ ہو گیا تو بلایا پیغمبر نے دونوں کو, آؤ حساب دو. حساب بھی کیسے لیا, ایک پتھر منگایا بڑا پتھر, پتھر کو اچھی طرح گرم کر لیا, یعنی قیامت کی زمین تیار کر. جب پتھر اچھی طرح گرم ہو گیا, چل چلاتی ہوئی دھوپ ہے, سلمان پہلے بلایا ابو ذر آؤ پتھر پہ کھڑے ہو جاؤ اور بتاؤ کہ 2 درہم کہاں خرچ کیا. اب بیچارے ابو ذر آئے, پتھر جل رہا ہے, ایک پیر اٹھاتے ہیں, دونوں پیر اٹھا نہیں سکتے ہیں, ایک پیر اٹھاتے ہیں ایک پیر رکھتے ہیں. 2 درہم کہاں خرچ کیا یا رسول اللہ, 2 درہم آپ نے دیا, روٹی لیا, کھجور لیا, انگور لیا, کپڑا لیا, گوشت لیا. دو درہم کی جب تک فہرست ختم نہیں ہو جائے گی تب تک تو نیچے آ نہیں سکتے. کوئی غلط کام نہیں کیا تھا, کسی حرام جگہ پہ خرچ نہیں کیا تھا, سنیما دیکھنے گئے تھے, کلب گئے تھے, بنا گئے, وہ سب نہیں تھا, خرچ تو حلال ہی کیا تھا. لیکن بہرحال جو لسٹ ہے وہ تو ختم ہونا پڑے گی نا, سزا نہیں ملے گی کیوں, خرچ حلال دیکھو میں کیا ہے. لیکن حساب کے دوران کی تکلیف تو برداشت کرنا ہی پڑے گی, جتنی لمبی لسٹ ہے اتنا ہی زیادہ دیر تک کھڑے رہنا ہے. یاد ہے نا کہ ام کلثوم کیا مولا علی مہمان تھے اور بیٹی نے باپ کے لیے دسترخوان پر افطار کے طور پر ایک کاسے میں دودھ تھوڑا سا نمک اور روٹی رکھ دی تھی, تو مولا نے کیا کہا تھا, بیٹا ام کلثوم کیا چاہتی ہو کہ بابا قیامت میں دیر تک حساب دیتا رہے, کیا ہے دسترخوان پہ. بیٹا میں نے تمہارے نانا سے سنا ہے, فی حلالها حساب و فی حرامها عقاب. بیٹا اگر حرام میں صرف کیا ہے تو عذاب ہے, اور اگر حلال ہی ہوا حساب تو وہاں بھی دینا ہے. ابو ذر کھڑے ہو جاؤ, جب تک ابو ذر کی لسٹ ختم نہ ہو گئی, بچارے ایک پیر اٹھا رہے ایک پیر رکھ رہے ایک پیر اٹھا رہے ایک پیر رکھ رہے, لسٹ ختم ہوئی نہیں سدھر ہے. سلمان اب تمہاری باری, تم آ جاؤ. جناب سلمان آ کے کھڑے ہو, یا رسول اللہ 2 درہم آپ نے ہمیں دیے, ہم نے غریب کو دے دیے, خدا حافظ. 2 درہم تھے ہمارے جیب میں, ہمیں ڈبے میں ڈال دیا, خدا حافظ. لسٹ ختم ہو گئی نا, ختم ہو گئی لسٹ. تو وہاں حساب دینا, میزان عمل ہمارے تولے جائیں گے ناپے جائیں گے کیا کیا. تو ایک گفٹ وہاں کے لیے, کیا کیا گفٹ ہے اس کو عرض کروں گا بعد میں, صرف کس کو دینا ہے اسے بیان کر رہا ہوں. ہدیۃ للمیزان و ہدیۃ للصراط. پانچواں گفٹ جو دینا ہے وہ پورے صراط کو دینا ہے, جو تلوار سے زیادہ تیز, بال سے زیادہ باریک, آگ سے زیادہ گرم, ادھر جہنم ادھر جہنم, ذرا سا پھسلے گئے, صحیح و سالم اس پر سے پار ہو جائیں, اس پل کا ٹول جو ہے وہ لے کر کے جانا ہے. اس کے بعد چھٹا گفٹ جو دینا ہے وہ مالک جہنم کو دینا, وہ فرشتہ جو جہنم پر مامور ہے. ساتواں گفٹ یہ جو ہے رضوان بہشت کے لیے ہے. آٹھواں گفٹ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم
اللہم صلی اللہ محمد وآلہ.
نواں گفٹ جو ہے یہ جبرائیل کے لیے لے جانا ہے. دسواں گفٹ اللہ کے لیے حدیت للہ عزوجل. دس گفٹ کہاں سے خریدنا ہے؟ دنیا میں وہاں نہیں ملے گا, وہاں جائیں گے جا کے وہاں سے لے لیں گے, وہاں نہیں. اور دوبارہ خریدنے کے لیے آنے کی بھی اجازت نہیں ملے گی. پہلا گفٹ اسرائیل لیے جو ہے ملک الموت کے لیے, قبر کے لیے, منکر و نکیر کے لیے, میزان, صراط, مالک, رضوان, پیغمبر, جبرائیل, خدا. دس لوگوں کے لیے گفٹ, گفٹ کیا لے جانا ہے؟ سب کا گفٹ ایک ہی ہے؟ نہیں, ہر ایک کا الگ الگ گفٹ ہے, سب کے گفٹ الگ الگ. پیغمبر سے اس نے پوچھا کہ یا رسول اللہ, ماں ہاتھ ہل ہدایا, یہ ہے ہدایا کیا, کیا لے کے جائیں؟ اب اتنا بتا دیا ہے گفٹ لے آنا ہے, بھی بتا دیے نا, کہیں ایسا نہ ہو کہ ہم بولے کے جائیں جو ان کو پسند نہیں نہ ہو. تو محنت بھی کیا, لے بھی گئے, لے آنا بیکار ہو گیا. رسول اللہ خدا نے کہا ہاں وہ بھی بتاتے ہیں. اما حدیت و اسرائیل, دس کے لیے لے جانا, ہر ایک کے لیے چار چار گفٹ ہے, ٹوٹل 40 گفٹ لے جانا ہے. انشاءاللہ آج اور کل میں 40 کے 40 گفٹ جو ہے بیان کر دوں گا, لسٹ تیار کر لیجیے اس کی, 40 گفٹ لے جانا ہے. اما حدیت و اسرائیل, وہ تحفہ جو ہمیں اسرائیل کو, یہ جو ہے ملک الموت کو دینا ہے, وہ کیا ہے؟ پہلا تحفہ رضاء الخصماء. زندگی میں ظاہر سے بعض لوگوں سے ہمارا اختلاف ہو جاتا ہے, جھگڑا ہو جاتا ہے, ناچاکی ہو جاتی ہے, رائے اتفاقی ہو جاتی ہے. کچھ لوگ ہیں جن سے ہم ناراض ہیں, کچھ لوگ ہیں جو ہم سے ناراض ہیں. البتہ جو ہم سے ناراض, ہم کی بھی قسمیں ہیں, کبھی کافر ناراض ہے, کبھی یہ جو ہے مشرک ناراض ہیں, کبھی اللہ ناراض ہے, کبھی فرشتے ناراض ہیں, کبھی پیغمبر ناراض ہیں. دشمن ہمارا ہے کون؟ دشمن اگر ہمارا شیطان ہے, کیا کہنا, الحمدللہ. دشمن اگر ہمارے شیطان کے چیلے ہیں, الحمدللہ. اس سے بڑا افتخار کی بات اور کیا ہے؟ ہمیں برا کون سمجھتا ہے؟ اچھے لوگ برا سمجھتے ہیں یا برے لوگ برا سمجھتے ہیں؟ ہماری دشمنی خدا کے دوستوں سے ہے یا خدا کے دشمنوں سے ہے؟ اگر ان سے ہماری دشمنی ہے جو خدا کے دوست ہیں, حق و ناس اگر ہماری گردن پر ہے. فرماتے ہیں پہلی چیز کیا ہے؟ رضاء الخصماء, جن سے ہمارے اختلافات ہیں, جن سے ہم ناچاہتی ہماری ہے, انہیں راضی کر لینا. فلا بندے مومن کی غیبت کی تھی, فلا بندے مومن کی غیبت کی تھی, ملک الموت سے ملنا ہے نا. ملک الموت کا گفٹ یہ ہے کہ پہلے اس کو راضی کر لو. فلا بندہ مومن کو گالی دی تھی, فلا بندہ مومن کی توہین کی تھی, فلا بندہ مومن کا حق مار لیا ہے ہم نے. ہم بڑے تاناشاہ ہیں نا, تھوڑا مخواہ ہیں ہم, ہمارے مقابلے کو ڈھیر سکتا ہے. جس کی چاہا عزت سر بازار نیلام کرتی. اب بڑے فارغ وہ اس کو تو میں نے اس طریقے سے سب سے بیان کرتے ہیں نا بعض لوگ. ملک الموت سے ملنا ہے, یہ مسئلہ پہلے حل کر کے, ورنہ بہت مشکل ہو جائے گی. پھر حدیث ہے پیغمبر اسلام کی, یاتی من امتی یوم المحشر بصلاۃ وصیام وزکاۃ وحج. میری امت کے کچھ افراد قیامت کے میدان میں روزے حش اس حال میں آئیں گے, مقبول نمازیں پڑھ کے آئیں گے. صرف نماز نہیں پڑھ کے آئیں گے, مقبول نماز, کیونکہ ثواب کس نماز پر ہے؟ جو قبول ہو جائے. ورنہ نماز تو کافی نہیں نا ہے. کہتے ہیں نا, کوئی انسان زندگی بھر نمازیں پڑھے, روزہ رکھے, اگر دل میں عشق محمد و آل محمد نہیں ہے تو نماز قبول نہیں ہے. تو کون سی نماز اہم ہے؟ جو قبول ہو جائے. میری امت کے کچھ لوگ قیامت کے دن آئیں گے, بصلات و صیام و زکات و حج, نماز مقبول, حج مقبول, روزہ مقبول, زکات مقبول اپنے ہمراہ لے کر کے آئیں گے. کیا کہنا ایسے افراد کو, بڑے خوش قسمت ہیں نا, مگر یہ تصویر کا ایک رخ ہے ان کے, تصویر کا دوسرا رخ کیا ہے, قد شتم ھذا وھتک ھذا واکل مال ھذا. کچھ لوگ مومن ہوتے ہیں عبادات کے میدان میں, لیکن جہاں معاملات کا میدان آ جاتا ہے, اخلاقیات کا میدان آ جاتا ہے, یہ جو ہے معاشرت کا میدان ہے, بزنس کا میدان ہے, وہاں ان سے بڑا کافر کوئی نہیں ہوتا. کاروبار جب کرنے بیٹھیں گے تو یہ کافر میں ان میں کوئی فرق نہیں ہے. آپس میں معاملہ جب کریں گے, آپس کا جو ہے یہ جو ہے برتاؤ جو ہوتا ہے, اخلاقیات جو ہوتے ہیں, معاشرت جو ہے, اصول معاشرت میں شاید کافر ان سے بہتر ہو. اسلام کا کی تعلیمات فقط عبادات تک تو نہیں نہ ہے, دوسرا رخ بھی اسلام کا ہے. مقبول نمازیں لے کے آئے تھے, مقبول روزے لے کے آئے تھے, مقبول حج, مقبول زکات, لیکن جب وہاں پہنچے تو عالم یہ تھا, تورم خانی تھی ان کے, یہ جو ہے مزاج میں کسی کو اپنے آگے انسان سمجھتے ہی نہیں تھے, کسی کو گالی دے دیا تھا, کسی کی توہین کر دیا تھا, کسی کا مال کھا گئے تھے. ابا کا انتقال ہوا, سب سے بڑے بھائی ہم تھے, باقی سب چھوٹے چھوٹے ہیں. بہت تیز بھی تھے نا, ہم نے قانونی داؤں پھینچ کر کے ادھر ادھر کر کے سب کا حق ہڑپ کر کے بیٹھ گئے. اب وہاں پہنچے تو کس حال میں پہنچے, مجلسیں خوب کرتے تھے, حلیم خوب بانٹتے تھے, شیرمال خوب بانٹتے تھے, بریانی خوب کھلاتے تھے, حج بھی کرائے تھے, نمازیں بھی پابندی سے نمازیں پڑھتے تھے. اب وہاں جو پہنچے تو اللہ کی عدالت ہے, اللہ کی عدالت میں جس کا حق مارا تھا, جس کی توہین کی تھی, جسے گالی دی تھی, وہ کھڑا ہو گیا. پالنے والے, جس نے مجھے گالی دی تھی, میرا غریبان اس کا ہاتھ, اس نے میری توہین کی تھی, اس نے میری غیبت کی تھی, اس نے مجھ پر تہمت لگائی, اس کی تہمت کی وجہ سے میرا سارا خاندان تباہ ہو گیا. اکثر ہو جاتا ہے نا, چھوٹی سی تہمت کو کسی پر لگا دیتا ہے, خاندان کے خاندان اجڑ جاتے ہیں. خدایا فریاد رسید, ہاں ہوا تو ہے, ان کا مال کھایا تھا, اب تو ظاہر سی بات ہے, وہ تو اگر ہم زبان سے ہم کہنا بھی چاہیں گے نہیں تو پیٹ بولے گا, ہاں ہاں کھایا تھا اس نے, انہیں تم نے جو ہے مارا تھا, اگر ہم زبان سے کہنا بھی چاہیں گے نہیں, ہاتھ بولے گا. الیوم نختم علی افواہہم, منہ پہ تو تالے لگا دیے جائیں گے, بس بس بہت بول چکے ہیں تم کو, جھوٹ بولنے کی یہ جو ہے پریکٹس ہو چکی, تم سے پوچھیں گے ہی نہیں, اب تو اس سے پوچھیں گے جن کو جھوٹ بولنے کی پریکٹس نہیں, ہاتھ سے پوچھیں گے. تو کلمونا ایدیہم وتشہدو ارجلہم, بدن کا رواں رواں گواہی دے گا, کھال ہماری گواہی دے گی, سب گواہی دے گی ہمارے خلاف. اچھا ہاں کیا تو تھا, آپ کیا کریں, چلو ان کا مال دو. مال کہاں سے لائیں, وہاں تو ہے ہی نہیں. خدایا بینک رپسی فائل کر دیتا ہوں, ہے ہی نہیں ہمارے پاس, پیسے تو نہیں نہ ہے, وہ تو سب وہاں چھوڑ رہا ہے, وہ تو سب وہاں چھوڑ رہا ہے, یہاں کچھ لے کے آئے ہی نہیں, پھر کیا ہوگا, وہاں بینک کرپسی فائل نہیں ہوگی, وہاں انتظام موجود ہے, پھر کیا ہوگا, اخذ من حسناتہ فیعطى الیہ. آپ نے گالی دی تھی ان کو نا, ہاں بدلے میں کچھ ہے نہیں, کیا کر سکتے ہیں, کیا کر سکتے ہو, زیارت کرنے گئے تھے نا عربی میں, اس کا ثواب تو ہے نا تمہارے کھاتے میں, وہ ان کو دے دو, وہ انہیں دے دو. ارے باپ رے باپ, $10 ان کا ہم نے لیا تھا, $4,000 خرچے ہوئے تھے وہاں جانے میں, $4,000 محنت الگ سے, وہ انہیں دے دے, ہاں انہیں دے دو. ایک طالب علم, یہ جو ہے بزنس مین, لوگوں کے درمیان تقریر کر رہے تھے کہ دیکھو ہوشیار رہو, کہیں ایسا نہ ہو کہ مسافر پردیسی تمہیں دھوکہ دے جائے. تو ہنسنے لگے سب مولانا کو دیکھیے, ارے پردیسی ہمیں کیا دھوکہ دے گا, ہم اسے دھوکہ دیں, وہ ہمیں دھوکہ دے گا. ایک پردیسی کو تو پتہ ہی نہیں نا مارکیٹ کا ریٹ کیا ہے, اس کو نہیں معلوم کہ یہ سامان $100 کا ہے, $50 کا ہے, $90 کا ہے. $100 کا مال 150 میں ہم اسے بیچیں گے, وہ ہمیں کیا دھوکہ دے گا. کہنا قبلہ ہم خود ہم اسے دھوکہ دیتے ہیں, کہ یہی تو میں کہہ رہا ہوں, میں یہی کہہ رہا ہوں, کہیں پردیسی تمہیں دھوکہ نہ دے جائے. پھر آپ وہی کہہ رہے کہ بھائی بات معلوم ہے تمہیں کیا ہے, آج تم نے اگر $100 کا سامان $150 میں بیچ دیا, کل قیامت تو ہے نا, وہاں پکڑے گئے, لاؤ $50, تم نے 50 اضافہ لیا تھا نا, وہاں پکڑے گا خدا, اب پچاس ہزار تو ہے نہیں دینے کے لیے, اب کیا دیں گے اس کے بدلے میں؟ وہ زیارت کا ثواب. تو $4,000 کی زیارت کتنے میں گئی؟ 50 میں گئی. دھوکہ کس نے دیا؟ کون دھوکہ کھایا؟ اس نے دھوکہ کھایا, یہ تم دھوکہ دے رہے تھے, تم نے دھوکہ کھایا. اپنے کو بہت چالاک سمجھتے تھے دنیا میں, بہت اپنے کو بہت ہوشیار سمجھتے تھے. اب وہاں کے اوپر کھڑے ہوئے ہیں, $100 میں, $10 میں, $50 میں زیارت چلی گئی, حج $60,000 کا حج چلا گیا, مجلس کیا تھا, اتنا سارا تبرک لگایا تھا, اتنا روئے تھے, ماتب کتنا بھروسہ تھا ان آسموں پر. معلوم ہے وہ سارے کا سارا جو ہے وہ تو دیتے چلے جا رہے. خیر کچھ لوگ وہ ہوتے ہیں جنہوں نے نیک کام زیادہ کیا ہے اور لوگوں کا دل کم دکھایا ہے, کسی کو گالی کم دی ہے, غیبت کم کی ہے, چلو تھوڑے بہت دے کر کے پھر بھی اچھا خاصا کھاتا کھانے پینے بھر ہے, یہ جو ہے گزر بسر ہو جائے گی. مگر کچھ عرض کیا, تورمخواہ ہوتے ہیں, کبھی زندگی میں کسی کو خاطر میں لائے ہی نہیں. شکایت کرنے والوں کی لمبی لائن لگی ہوئی ہے, 10 آدمی وہاں کھڑے, ہمیں گالی دیا ہے, 50 ہماری توہین کیا, 100 آدمی کہہ رہے ہمارا مال کھایا ہے. معلوم ہوا ان کو حج دیا, ان کو نماز دیا, ان کو روزہ دیا, ان کو مجلس دیا, ان کو ماتم دیا, ان کو آنسو دیا, سب ختم ہو گیا, سب ختم. شکایت کرنے والے کھڑے ہوئے ابھی موجود ہیں, ثواب ختم ہو گیا, شکایتیں ختم نہیں ہوئی. اب پھر کیا ہوگا؟ اب تو واقعی یہ جو ہے بینک کرپسی فائل, ابھی بھی بینک کرپسی کا موقع نہیں ہے, ابھی بھی ہے. اب کیا ہوگا؟ اب کیا ہوگا؟ اخذ من خطایا وطرحت علی, جس کی غیبت کی تھی نا اس کا گناہ ان کے کھاتے میں لکھ دیا جائے, انہیں ان کی توہین کی تھی, ان کا گناہ ان کے کھاتے میں, ان کا مال دینے کو تو کچھ ہے نہیں نا, سارا ثواب تو چلا گیا, اب کچھ نہیں بچا, ان کا گناہ ان کی طرف شفٹ کر دیا. لہذا ملک الموت کا پہلا تحفہ کیا ہے؟ رضا الخصماء. مرنے سے پہلے, جس کی مرنے سے پہلے کا مطلب کیا, یعنی ابھی, یعنی ابھی, یہ تو پتا نہیں نا ہے کہ کون کب مر جائے گا, بولتے بولتے ممکن ہماری امی پر ابھی آواز بند ہو جائے, یہی موت آ جائے. جناب سلیمان کو کیسے موت آئی تھی؟ ابھی آج میں ایک سائٹ پہ ایرانی دیکھ رہا تھا, یہ جو ہے یہ یورپ کے ملک واقعہ ہے, کہ ہے کل ہی پرسوں کا واقعہ ہے, تو ٹیلی ویژن کے پر کوئی آیا ہے شو کرنے کے لیے, وہ بولتے بولتے وہیں پر لڑکا اور وہیں پہ ختم ہو گیا سیکنڈ میں. ملک الموت کا مقابلہ کرنے سے پہلے یہ گفٹ خرید لیں. پہلا گفٹ کیا ہے؟ رضا الخصماء, جن لوگوں سے ہماری نا چاہتی ہے, نا اتفاقی ہے, اگر ہم نے ان کے حق میں کوئی ظلم کیا ہے انہیں راضی کر دیں, اگر غیبت کیا ہے جائیں جس قیمت پر وہ راضی ہو سکے راضی کر دیں. وہ کہتے ہیں تب معاف کریں گے, زمین پہ ناک رگڑو گے تب معاف کریں گے. کوئی بات نہیں, رگڑیں گے زمین پہ ناک, رکھنے گے ناک زمین پر, اتنے $100 دو گے, اتنے $1,000 دو گے تو ہم معاف کریں, دیکھیں گے. البتہ جن لوگوں کو ہم نے ستایا ہے ان کے لیے بھی حکم ہے اسلام کا, کہ اگر تم ان کو جلدی سے معاف کر دو گے تو خدا تمہیں جلدی سے معاف کر دے گا. اب آگے ہے تمہارے دروازے پر, یہ جو ہے وہ نخرے نہ کرو, نخرے مت کرو, تم ناک رگڑو تب ہم کریں گے. کوئی خدا نے ناک رگڑوانا تمہیں شروع کر دیا؟ خدا نے کہا ہے نا, اگر تم اپنے بندے مومن بھائی کو اگر معاف کر دو گے اس کی خطاؤں کو, ہم تمہاری خطاؤں کو معاف کر دیں گے. وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَنْ يَغْفِرَ اللَّهُ لَكُمْ, اپنے مومن بھائیوں کی غلطیوں کو معاف کر دو, نظر انداز کر دو, آیا ہے شرمندہ ہے پشیمان ہے, معاف کر دو اسے. کیا تم نہیں چاہتے کہ اللہ تمہیں بخش دے؟ تم اگر اپنے مومن بھائیوں کو معاف کرو گے بدلے میں اللہ تمہیں معاف کرے, اللہ تمہیں. ان کی ذمہ داری یہ ہے, لیکن ہماری ذمہ داری ہر قیمت پر جس طرح سے بھی ہو سکے ان کو راضی کرنی. رضا الخصماء یہ پہلا مسئلہ ہے. اس کے بعد قضاء الفوائد, بہت ساری چیزیں اللہ نے ہم پر واجب کی تھی, کچھ واجبات ہیں نا ہمارے اوپر, کوشش کریں کہ ان واجبات کو انجام دیں.
نہیں انجام دے سکے تھے. نماز قضا ہو گئی تھی, روزہ چھوٹ گیا ہے, حج واجب تھا, کسی وجہ سے نہیں جا سکے, خمس و زکات ہم پر واجب تھا, نہیں نکالا. یہ چیزیں جو فوت ہو گئی ہیں نا, ملک الموت سے ملاقات کرنے سے پہلے یہ سارا معاملہ صاف کر لے. جتنی نمازیں قضا ہیں نہیں پڑھ سکے تھے, پڑھ ڈالے ان کو. جو روزے نہیں رکھ سکے ہیں, رکھ لیں ان کو, اس کا انتظام کر کے جائیں. یہ جو ہے وسیع, اگر ٹائم نہیں مل رہا ہے, فرض کیجئے کہ 10 سال تک ہم نے روزہ نہیں رکھا تھا, اب 10 سال کے روزے کی قضا کرنا چاہ رہے ہیں, پہلے کفارے کے طور پر تو کھانا کھلا دیا مسکینوں کو, مگر روزہ تو رکھنا ہے نا. اب 10 سال کے 300 روزے ہیں, تو 300 دن تو چاہیے نا ہمیں. معلوم ہوا کہ جب ہمیں احساس ہوا اس بات کا, اس کے 30 دن کے بعد تو مر گئے, تو 30 ہی تو روزہ رکھ پائے تھے. کل 30 روزہ رکھ پائے تھے ہم, 270 روزے ابھی باقی رہ گئے تھے. جیسے فوراً روزہ رکھنا شروع کرے اور اسی وقت ایک وصیت بھی لکھ دیں بال بچوں سے, ان سے ان سے ان سے, یہ دیکھو اتنا باقی مر گئے, کہیں ہم رکھتے رکھتے جو بچ جائے اسے رکھوا دینا. قضاء الفوائد والشوق الى اللہ, تیسرا تحفہ جو ہے وہ کیا ہے؟ تیسرا تحفہ یہ ہے کہ اللہ سے ملاقات کا شوق ہو, یعنی عمل اتنا پختہ ہمارا ہے. قرآن نے کیا کہا تھا نا, ولا یتمنونہ ابدا بما قدمت ایدیہم, یہ کبھی موت کی آرزو نہ کریں گے. کیوں؟ اس لیے کہ بدعملی ان کے ہاں ہے. لقاء خدا کا شوق کس کے ہاں پایا جائے گا؟ لقاء خدا کا شوق ان کے ہاں پایا جائے گا جن کا عمل اس طرح کا ہے کہ وہ خدا کے سامنے جانے سے شرمسار نہیں. وَتَمَنِّ لِلْمَوْتِ, ہمیں چوتھا تحفہ یہ کہ ہمیشہ موت کے لیے تیار رہنا چاہیے. ڈرائے کوئی نہیں ہمیں موت سے, ہماری زندگی اس طرح سے بسر ہوئی ہے, نام اعمال اتنا صاف ہمارا ہے کہ ہمیں ایک لحظہ بھی موت کا خوف نہیں ہے. جب بھی موت آنا ہے, کل آنے والی ہے, اگر آج بھی موت آ جاتی ہے, ہم گلے لگانے کے لیے تیار. یہ چار تحفہ جو ہے ملک الموت کا تحفہ ہے. مخالفوں کو راضی کر لینا, جو چیزیں ہم پر واجب تھی فوت ہوئی ہیں ان کو قضا کر لیں, خدا سے ملاقات کا شوق, اور موت کی ہما وقت تیاری. انشاءاللہ بقیہ تحفے جو ہیں 36 تحفے انشاءاللہ کل بیان کروں گا, اس کو جلدی جلدی آگے بڑھوں گا کہ کل آخری مجلس ہے. یہ اگر انسان کے اندر چیز پیدا ہو جاتی ہے, وہ ہے کہ ملک الموت اب جب اس کے سامنے آئیں گے تو اس حسین شکل میں آئیں گے, جس کو دیکھ کر کے جناب ابراہیم یہ فرما رہے تھے کہ اگر خدا ہمارے نیک کاموں کے بدلے میں کوئی ثواب نہ دیتا سوائے اس حسین چہرے کی زیارت کی, تو وہی کافی تھا, وہی کافی تھا. جن لوگوں نے یہ تحفے تیار رکھے تھے, فراہم کر رکھے تھے, ان کو پھر موت کا کوئی خوف نہیں ہوتا تھا. اگر کوئی ان کو دعوت دیتا تھا زندگی جو ہے بچا لینے کی, تو یہی کہتے تھے, مولا ایک زندگی کیا ہے, 1000 زندگی بھی اگر ہوتی تو آپ پر سے قربان کر دوں. امام زین العابدین علیہ الصلوۃ والسلام فرماتے ہیں جب شب عاشور آئی ہے تو میرے بابا نے میرے خیمے کے پہلو میں خیمہ نصب کیا. شب عاشور شاید اس لیے خیمے کے پہلو میں نصب کیا تھا کہ امام خیمے میں آ نہیں سکتے تھے, بیمار ہیں. امام چاہتے یہ تھے کہ جو کچھ اس خیمے میں کاروائی ہو رہی ہے وہ سید سجاد کے کانوں تک پہنچتی رہے. امام فرماتے ہیں کہ میرے بابا نے خیمے میں اپنے اصحاب کو جمع کرنے کے بعد ایک خطبہ دیا ہے, اور خطبہ دینے کے بعد میرے بابا فرماتے ہیں, خطبہ کے آغاز یہاں سے کیا, احمد اللہ و اسمی علی فی السراء و الضراء, میں اللہ کی حمد کرتا ہوں, اس کی ثنا کرتا ہوں, اس کا شکر ادا کرتا ہوں, اچھے حالات میں بھی اور برے حالات. انسان اگر بہت شریف نکلا تو اللہ کی حمد و ثنا کرتا ہے, نعمتیں ملتی ہیں. مصیبتوں پہ کون اللہ کی حمد و ثنا کرتا ہے؟ حسین کہتے ہیں ہم اللہ کی حمد و ثنا کرتے ہیں اچھے حالات میں بھی اور مصیبت کے حالات میں. وہ ایک زمانہ تھا ہمارا, آج ہم دشمنوں کے نرغے میں گھرے ہیں, یہ ایک زمانہ تھا جب میں نانا کی آغوش میں رہتا تھا, جب میں راکب دوش رسول تھا. ایک زمانہ تھا جب سارے اصحاب کی نگاہیں مجھ پہ لگی رہتی تھی، اے کاش حسین میری گودی میں آ جائے، اے کاش حسین میری گودی میں آ جائے۔ ایک زمانہ تھا کہ میں نانا کی گودی میں تھا، نانا ممبر پہ خطبہ دے رہے تھے، نہ جب جیسے ہی مسجد والوں کو احساس ہوا کہ حسین پیاسا ہے، ساری مسجد دوڑ پڑی حسین کو پانی پلانے کی، ہر ایک کی خواہش ہے کہ حسین میرے ہاتھوں سے پانی پی دیں۔ پالنے والے تیرا شکر کہ تو نے مجھے یہ نعمت عطا کی کہ ایک حسین کو پانی پلانے کے لیے ساری مسجد دوڑ گئی۔ خدایا آج بھی تیرا شکر، آج بھی میں لوگوں کے نرغے میں ہوں، آج بھی سب کی نگاہیں میری طرف ہیں، لیکن کاہے کے لیے ہیں؟ سب کی نگاہیں مجھ پر ٹکی ہوئی ہیں، کتنی جلدی حسین کا سر قلم ہو کر کے ہماری آغوش میں آ جائے۔ پالنے والے پھر بھی تیرا شکر، معبود کل مجھے پانی پلانے کے لیے پوری مسجد دوڑ پڑی تھی نا، تیرا شکر۔ آج کا عالم کیا ہے؟ آج میں ہی نہیں، میری سکینہ بھی پیاسی ہے، میرا 6 مہینے کا اصغر بھی پیاسا ہے۔ ارے مجھے تو پانی پلانا دور کی بات ہے، کوئی سکینہ اور اصغر کو بھی پانی پلانے کو تیار نہیں ہے۔ پالنے والے پھر بھی تیرا شکر، احمد اللہ واسنی علیہ فی السراء والضراء۔ خطبے کو جاری رکھتے حسین فرماتے ہیں، انی لم ارا اصحابا اوفا من اصحابی و ابر، میں نے اپنے اصحاب سے زیادہ نیک اور با وفا صحابی نہیں۔ یہ جملہ کون کہہ رہا ہے؟ کوئی خطیب نہیں کہہ رہا کہ یہ جو ہے مبالغہ کر جائے، دہن عصمت سے نکلا ہوا جملہ ہے، حسین جیسا معصوم کہہ رہا ہے۔ اور ایسا بھی نہیں حسین کو تاریخ اصحاب کا پتہ نہیں ہے، حسین سلمان کو بھی جانتے ہیں، ابو ذر کو بھی جانتے ہیں، مقداد کو بھی جانتے ہیں، عمار یاسر کو بھی جانتے ہیں، مالک اشتر کو بھی جانتے ہیں، سب کو جانتے ہوئے حسین کہہ رہے ہیں جتنا باوفا میرا حبیب ہے اتنا باوفا تو سلمان بھی نہیں ہے، جتنا باوفا میرا جان ہے اتنا باوفا تو اس کا آقا ابو ذر بھی نہیں ہے۔ کیوں یہ جملہ حسین کہہ رہے ہیں؟ کیا خصوصیت تھی اصحاب حسین میں جو سلمان و ابو ذر میں کم از کم ظاہر نہ ہو سکی؟ دو صفتیں ہیں، ایک یہاں عرض کروں گا، ایک صفت ہے علم و آگہی، دوسری صفت ہے اختیار و آزادی۔ جو رسول کے ہمراہ جنگوں میں جاتے تھے، کیا ان کو پتا تھا کہ کل وہ شہید کر دیے جائیں گے؟ دو احتمال تھا نا، ممکن ہے شہید کر دیے جائے، ممکن ہے بچ کے چلے جائیں۔ سلمان کو کیا پتا تھا کہ جنگ میں مارے جائیں گے؟ جب جنگ خندق میں خندق خدا نے، کیا پتا تھا کہ مارے جائیں گے؟ دو احتمال، ممکن ہے بچ جائے، ممکن ہے مارے جائیں، اور ہوا بھی بچ گئے سلمان۔ سلمان آخر تک شہید نہیں ہوئے، تبھی موت مرے سلمان۔ کیا ہمارے یاسر کو پتا تھا کہ ہم مارے جائیں گے؟ ممکن ہے شہید ہو، ممکن پیغمبر کے ہمراہ کسی جنگ میں ہمار شہید نہیں ہوئے، شہید ہوئے مگر مولا علی کے ہمراہ جنگ صفین میں مارے گئے۔ کیا ابو ذر کو پتا تھا کہ ہم مارے؟ ابو ذر کسی جنگ میں نہیں مارے، شہید ہوئے مگر جنگوں میں نہیں، ربضہ کے میدان میں بھوک اور پیاس سے ایڑیاں رگڑ رگڑ کے ابو ذر نے جان دی۔ لیکن جو حسین کے ہمراہ اصحاب تھے، حسین نے تو سب کو بتا دیا تھا نا کہ جو ہمارے ساتھ رہے گا کل، کل میں نے اشارہ کیا تھا نا، ایک بچہ فقط رہ گیا تھا جس کا نام نہیں لیا تھا، بقیہ تو سب کو بتا چکے تھے، حسین جانتے تھے کہ کل شہید ہوں گے، پھر بھی حسین کے ساتھ رہے۔ اور دوسرا ان کا امتیاز اختیار و آزادی۔ جو رسول کے ہمراہ اصحاب میدان جنگ میں جاتے تھے، کیا ان کو اس بات کی اجازت تھی کہ رسول کو میدان میں چھوڑ کے واپس چلے جائیں؟ میدان سے جانا کفر کے برابر تھا، جو آ گیا میدان میں جا نہیں سکتا ہے۔ اللہ اکبر، حسین کے اصحاب جو حسین کے ہمراہ تھے وہ مجبور نہیں تھے، شب عاشور حسین اپنے اصحاب کے اسی کردار کو اجاگر کرنا چاہتے تھے۔ اسی خیمے میں ایک دفعہ امام حسین خطبہ دینے کے بعد کہتے ہیں، اے میرے اصحاب با وفا، یہ لشکر جو مجھے گھیرے ہوئے ہے اسے مجھ سے مطلب ہے، یہ میرے خون کا پیاسا ہے، अगर तुम मुझे छोड़ के जाना चाहोगे तो तुम्हें रोकेंगे नहीं, तुम्हारा रास्ता नहीं रोकेंगे, ये तो खुशी खुशी तुम्हें रास्ता देंगे। चलो अच्छा हुआ बरामदे फातिमा तन्हा रह गया। जिसका जी जहां जाना चाहता है चला जाए, कोई पाबंदी नहीं है उसके ऊपर। अपनी जगह से कोई ना उठा, कुछ जंजीरें थी जो असहाब हुसैन के कदमों में थी, हुसैन इब्ने अली ने एक एक करके जंजीरों को खोलना शुरू किया। शायद तुम इसलिए नहीं जा रहे हो मुझे छोड़ के कि तुमने मेरे हाथों पर बैत कर ली है, नख्ज़े बैत से डरते हो, हम खुद अपनी बैत को उठाए लेते हैं। अब जिसका जी चाहे चला जाए, बैत उठा ली गई है मगर कोई अपनी जगह से ना उठा। फिर हुसैन ने दूसरी जंजीर खोली कि शायद तुम इसलिए नहीं जा रहे हो, तुम्हें इस बात का ख्याल है कि अगर कयामत के दिन मेरी माँ फातिमा जहरा ने तुमसे पूछ ली, आखिर तुम कैसे साथी थे कि मेरे लाल को तन्हा छोड़ के चले गए, तो सुनो सुनो मैं वादा करता हूं, मैं खुद अपनी मादरे गिरामी से कहूंगा कयामत के दिन कि मादरे गिरामी ये हमें छोड़ के जा नहीं रहे थे, हम ही ने इनको जाने को कहा था। जब फिर भी कोई अपनी जगह से ना उठा तो इमाम ने फरमाया शायद तुम इसलिए नहीं जा रहे हो, तुम्हें यह ख्याल सता रहा है अगर तुम हमें छोड़ के चले गए तुम्हारे गांव वाले तुम्हारी बस्ती वाले तुम्हें ताना देंगे। वो करीम हुसैन था, उसने तुम्हें जाने की इजाजत दे दी, तुम्हारी गैरत ने कैसे गवारा किया कि फरजंदे ज़हरा को तन्हा छोड़ दिया। तो सुनो ऐसा करो कि जाते जाते हमारे अहले बैत में से एक एक को अपने साथ लेते चले जाओ, जब तुम्हारे गांव वाले तुम्हें ताना दे तो कह देना हम अपनी जान बचाने नहीं आए थे, हम तो ज़ैनब व कुलसूम का पर्दा बचाने के लिए आए थे। फिर भी कोई अपनी जगह से जब ना उठा, अब आखिरी जंजीर रह गई थी उनके कदमों में जिसे हुसैन इब्ने अली ने खोला, कहा शायद तुम्हें मुझसे शर्म आ रही है, तुम मेरे सामने नहीं जाना चाहते हो, लो मैं शमा गुल किए देता हूं, अंधेरे में जिसका जी चाहे चला जाए। हुसैन ने शमा बुझाई, जब दोबारा शमा जलाई गई है तो मकातिल यही लिखते मंजर क्या है, नियाम से तलवारें बाहर हैं, असहाबे हुसैन ने अपने गले पे तलवारें रख ली थी, मौला एक जान क्या है, हजार जान भी अगर होती तो फरजंदे ज़हरा पे कुर्बान कर देता। अला लअनतुल्लाह अला कौमिल ज़ालिमीन وسيعلم الذين ظلموا اي منقلب ينقلبون। بارہ الہ واسطہ ہے محمد و آل محمد کا ہمارے مختصر سی عبادت کو قبول فرما۔ آمین آمین۔ معبود سچے میں اہل بیت اطہار کے ہمیں یہ توفیق عنایت فرما، جب ہم اس دنیا سے جانے لگیں تو وہ 40 کے 40 تحفے اپنے ہمراہ لے۔ بارِ الٰہ صدقے میں اہلِ بیتِ اطہار کے، اگر اب تک ہم ان تحفوں کو حاصل نہ کر سکے ہیں اس وقت تک ہمیں موت نہ دینا جب تک ہم یہ تحفے حاصل نہ کر۔ معبود تجھے واسطہ ہے محمد و آل محمد کا، جو بیمار ہیں انہیں شفائے کاملہ عنایت فرما، جو مقروض ہیں ان کے قرضوں کو ادا فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما۔ بارِ الٰہ جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما۔ بارِ الٰہ یہ مقروض ہیں ان کے قرضوں کو ادا فرما۔ بارِ الٰہ صدقے میں اہل بیت اطہار کے، جو بے روزگار ہیں انہیں حلال اور پاکیزہ روزگار عنایت فرما۔ معبود جو با روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبرگیری کی توفیق عنایت فرما۔ معبود صدقے میں اہل بیت اطہار کے شیعان حیدر کرار کی حفاظت فرما، ان کے دشمنوں کو نیست و نابود فرما، مراجع کرام اور رہبر معظم کی حفاظت فرما۔ خدایا شہدائے کوئٹہ ان کے درجات کو اضافہ فرما، ان کے بعد مندگان کو صبر عنایت فرما، پالنے والے امام زمانہ کے ظہور میں تعجیل فرما، جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصاف میں شمار ہو جائیں۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره۔ درخواست ہے ایک سورہ فاتحہ کی صاحب خانہ کے مرحومین کے لیے، شہدائے اسلام کے لیے، خصوصاً حالی آسان ہاتھ میں جو لوگ شہید ہوئے ہیں اس کے لیے۔
ہے۔